ईश्वर शास्त्री गोर्डन डिफीले एकपल्ट यसो भन्नुभएको थियो, मलाई कुनै चर्चका भजनहरू देखाइदिनुहोस् र म तपाईँलाई उनीहरूको ईश्वरशास्त्र बताइदिनेछु। गोर्डन डिफीका अनुसार भजनहरू केवल लय वा कविताको अभिव्यक्ति मात्र होइन, भजनहरू त विश्वासको अभिव्यक्ति हुन्। अरू शब्दमा भन्नुपर्दा भजनहरू सङ्गीतमा ढालिएका सिद्धान्तहरू हुन्। कुनै मण्डलीले चर्चले के गाउँछ भन्ने कुरालाई ध्यान दिएर हामीले सुन्यौँ भने त्यो चर्चले परमेश्वरको बारेमा के विश्वास गर्छ, मानिसको बारेमा के विश्वास गर्छ, पापको बारेमा के विश्वास गर्छ, ख्रिस्टको बारेमा के विश्वास गर्छ, न्यायको बारेमा के विश्वास गर्छ, अनन्तताको बारेमा के विश्वास गर्छ थाहा पाउन सक्छौँ। यसै कारण चर्च हामीले गाउने विषयलाई लिएर एकदमै होसियार हुनुपर्छ। चर्चले गाउने भजनहरू एकदमै महत्त्वपूर्ण छन्, किनकि ती केवल शब्दहरू र धुन मात्र होइन, भजनले गीतले हाम्रो जीवनलाई आकार दिन्छ, भजनले हाम्रो विश्वास, हाम्रो भावना र हाम्रो यादलाई निर्माण गर्छ। कुनै भजन कुनै गीत बज्ने बित्तिकै तपाईँलाई याद आउँछ त्यो बाल्यकालको अवस्था, कुनै स्टोरी, कुनै कहानी, केही कुरा त्यो भजन गीतसँग जोडिएको हुन्छ। र कहिलेकाहीँ कुनै गीत अचानक बाटोमा बजेको सुन्ने बित्तिकै तपाईँको एक्सप्रेसन नै छुट्टै हुन्छ, किनकि त्यो गीतले तपाईँलाई तपाईँको जीवनमा तपाईँलाई आकार दिएको थियो। सो वास्तव भन्यो भने हामीले गाउने भजनहरू, हामीले सुने वचनहरूभन्दा बढी हाम्रो समाजमा माइन्डमा रहन्छ, हाम्रो दिमागमा रहन्छ। वचन त हामी बिर्सिहाल्छौँ तर भजनहरू भने सधैँ रहन्छन्, धेरै लामो सबैसँग रहन्छन्। मानिसहरूले वचन सजिलै बिर्सिन सक्छन् तर भजनहरू उनीहरूको जीवनभर रहन्छन्। त्यही भएर आजको साँझ, आजको दिन खुसी खुसी मनाऊ, यी भजनहरू एकदमै धेरै हाम्रो हृदयमा गाडेर बसेको छ कि ती भजनहरू बज्ने बित्तिकै या त गाउने बित्तिकै हाम्रो प्रतिक्रिया नै फरक हुन्छ, हाम्रो आचरण नै फरक हुन्छ। त्यसैले हामी सँगै भेला हुँदा, हामीले गाउने भजनहरू छान्दाखेरि हामी अगुवाहरू, पास्टरहरू एकदमै होसियार हुन्छौँ। हाम्रा भजनहरूले हामीलाई परमेश्वरको महानताको विषयमा, परमेश्वरको अनुग्रहको बारेमा, परमेश्वरको दयाको बारेमा, हाम्रो पापको गम्भीरताको बारेमा, क्रुसको क्रुसको सुन्दरताको बारेमा याद दिलाउनुपर्छ। हाम्रो भजनहरूले हामीलाई घरि न घरि सुसमाचारको सिद्धान्त प्रचार गरिराख्नुपर्छ। भजनहरूले हाम्रो हृदयहरूलाई क्रुसको क्रुसद्वारा पुरा भएको परमेश्वरको महान त्यो मुक्तिको कार्य, ख्रिसको पुनरुत्थान र हाम्रो आशा र अनन्तताको वास्तविकतातिर डोर्याउनुपर्छ। तर दुःखको कुरो हो, आज धेरै चर्चहरूले परमेश्वर को हुनुहुन्छ र परमेश्वरले हाम्रो लागि ख्रिस्ट येशूमा के गर्नुभयो भन्ने त्यो कामको बारेमा भन्दा पनि बढी हाम्रो बारेमा, हामी को हौँ, हामी उहाँको लागि के गर्न सक्छौँ, कति नाच्न सक्छौँ, कति उफ्न नसक्छौँ भन्ने विषयमा भएको छ। सो चर्चहरूले प्राय परमेश्वरको बारेमा थोरै गाउन थालेको छन् र आफ्नो सङ्कल्पको बारेमा धेरै गाउन थालिरहेको छन्। आज ख्रिस्टले क्रुसमा हासिल गर्नुभएको हाम्रो उद्धारको उत्सव मनाउनुको साँचो, धेरै भजनहरूले मानवीय प्रयासलाई, मानवीय कबुललाई अथवा बाचालाई, सङ्कल्पहरूलाई बढी जोड दिन्छन्। अनि हामीले चर्चमा गाउने प्राय भजनहरू चाहिँ यस्तो लाग्छ कि यो चाहिँ केवल जीवनमा खुसी भएको मानिसको लागि मात्र हो, यो जीवन स्वस्थ मानिसको लागि मात्र हो, सबै हात खुट्टा चल्ने मानिसको लागि मात्र हो, उफ्रन सक्ने मान्छेको लागि मात्र हो, चिच्याउन सक्ने मानिसको लागि मात्र हो जस्तो सुनिन्छ। तर कष्टमा परेको विश्वासीले के गाउने? यदि हाम्रो भजन आज उफ्रन्छु म, आज उफ्रन्छु म, आज नाच्छु म, आज दौडन्छु ममै सीमित छ भने असहायहरूले कसरी गाउने? केवल आराधनालाई एउटा निरन्तरको ऊर्जा भावनात्मक उत्तेजना वा मानवीय एउटा दृढ सङ्कल्पमा मात्र सीमित गरियो भने बिरामी रोगी शोकले थिचिएको व्यक्तिले के गाउन सक्ला? अनि ती मानिसको बारेमा के हुन्छ जससँग ती बाहिरी प्रतिबद्धताहरू घोषणा गर्ने कुनै बल बाँकी छैन, जसको जीवनमा कुनै जोस बाँकी छैन, बाँकी छ त केवल आँसु मात्र, उनीहरूले के गाउने? मैले हालै एउटा चर्चको कथा सुने जहाँ आराधनाको लागि क्रुसको शक्ति जस्तो गहिरो एकदमै सुसमाचार केन्द्रित भजन गाउन प्रस्ताव गरिएको थियो अरे, तर यसो भन्दै त्यो भजनलाई अस्वीकार गरियो अरे, यो भजनका शब्दहरू ठिक छैनन्। यसले एउटा मुख्य प्रश्न खडा गर्छ, ख्रिस्टले क्रुसमा सिध्याउनु भएको, प्राप्त गर्नुभएको, हासिल गर्नुभएको त्यो उद्धारको कार्यलाई घोषणा गर्ने यो यी भजनका शब्दहरूमा आखिर के ठिक छैन? त्यसले हाम्रो भावनाको बारेमा कुरा गर्दैन, त्यसकारण यो गाउन लागेको छैन। यदि कुनै चर्चले ख्रिस्टको क्रुसको शक्तिद्वारा हासिल गरेको उद्धारका यी विश्वासयोग्य भजनहरू गाउन सक्दैन भने यसले दुईवटा कुरा सङ्केत गर्छ, कि त त्यस चर्चको सुसमाचारप्रतिको बुझाइ निकै कमजोर छ वा अलमलमा परेको छ, या त त्यो चर्च बिस्तारै सुसमाचारको जगबाट हटेर केवल एउटा मन्दिरमा एउटा सभाघरमा परिणत हुँदैछ। तर कसैले आपत्ति जनाउँदै यसरी भन्न सक्ला कि हामीले गाउने विशेष भजनहरूमा जुन हामी बुलेटिनमा छापेर गाउने गर्छौँ कि तर यी भजनहरू त नेपाली ख्रिस्टियन भजनमा छैन नि। धेरै मानिसहरूलाई लाग्छ कि नेपाली ख्रिस्टियन भजन पुस्तक नै हाम्रो भजन पुस्तक होइन प्रियहरू, हाम्रो भजन पुस्तक यो दिस इज आवर सङ बुक, यो हाम्रो भजन पुस्तक, हामी यही गाउनलाई हामी भेला हुन्छौँ। हामी तब मात्र सही रूपमा गाउँछ जब हाम्रा भजनहरू परमेश्वरको जीवित वचनमा आधारित हुन्छन्, हाम्रा भजन गीतहरू मानवीय भावना, व्यक्तिगत अनुभूति वा लेखकका कथा वा अनुभवहरूबाट होइन तर पवित्र धर्मशास्त्रमा प्रकट भएको परमेश्वरको अटल यो सत्यताद्वारा निर्देशित हुनुपर्छ। प्रिय एउटा हाम्रो भजनहरू ख्रिस्टको क्रुसको कार्यमा यसरी भिजेको हुनुपर्छ, ख्रिस्टको क्रुसको कार्यमा कि ती 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 भजनहरू चर्चमा बाहेक अरू कतै गाउनै नसकियोस्, ती भजनहरू मस्जिदमा गाउन नसकियोस्, ती भजनहरू मन्दिरमा गाउन नसकियोस्, सभाघरहरूमा गाउन नसकियोस्, त्यस्तो भजनहरू आज हामीले गाउनुपर्ने हुन्छ। ती भजनहरू सुसमाचार सत्यताले सुसमाचार सत्यतामा यसरी ढालिएको हुनुपर्छ केवल ख्रिस्टको रगतद्वारा उद्धार पाएकाले मात्र तिनको वास्तविक अर्थ बुझेर गाउन सकुन्। र आज हामीले विचार गर्न गइरहेको भजन पनि ठ्याक्कै त्यस्तै किसिमको भजन छ जुन केवल उद्धार पाएकाले मात्र गाउन सक्छ, अनि त्यो मोसाको भजन अथवा मोसाको गीत। कृपया मसँग तपाईँले आफ्नो बाइबलमा प्रस्थान 13 अध्यायलाई पल्टाउनुहोस्, हामी 13 अध्यायको 17 पददेखि 15 अध्यायको 21 पदसम्म हेर्दैछौँ। बाइबलमा धेरै गीतहरू लेखिएका छन् तपाईँलाई थाहा छ, बाइबलमा धेरै भजनहरू छन्, भजन सङ्ग्रह पुस्तकमा मात्र 150 वटा भजनहरू छन्। र यसअघि पनि उत्पत्ति 4 अध्यायमा हामी लेमेकको एउटा गीत पाउँछौँ, र 49 अध्यायमा उत्पत्ति 49 अध्यायमा याकुबले आफ्ना छोराहरूलाई दिएको आशिष जस्ता त्यो एकदमै काव्यिक एउटा खण्डहरू हामी पाउँछौँ, कवितात्मक खण्डहरू पाउँछौँ, तर ती पूर्ण गीत नभएर कविताका केही अंशहरू मात्र हुन्। सो पवित्र शास्त्रमा लेखिएको पहिलो त्यो पुरा भजन भने मोसाको भजन हो, मोसाको गीत हो। अनि यो गीत वा यो भजन लाल समुद्रको त्यो महान विजयपछि गाइएको भजन हो। यसको सन्दर्भलाई तपाईँ ध्यान दिनुभयो भने यसको कन्टेक्स्टलाई, लाल समुद्रको तरिसकेपछि पारी पुगिसकेपछि गाइएको भजन हो। परमेश्वरले लाल समुद्रलाई लाल समुद्र दुई भाग पार्नुभयो, अनि अनि इस्राइलहरू त्यो समुद्रको को जमिनबाट भएर उनीहरू पारि गए। यही ऐतिहासिक उद्धारको कार्यले गर्दा इसरायलले आराधना गर्दै प्रभुको निम्ति यो महान गीत गाए। यो उद्धारपछि यो नदीको बिचमा, नदी वारी होइन त नदी पारी गाइएको भजन हो। यसको अर्थ चर्चको बेलामा जसै हामी गाउन बेला हुन्छौँ, यो उद्धार पाएको मानिसहरूको बेला हो र उद्धार पाएको मानिसहरूले गाउने भजनहरू हामी गाउँछौँ। यो नदी तरिसकेको मानिसहरूले गाउने भजनहरू हामी गाउँछौँ। त्यसैले आज हामी दुईवटा मुख्य कुराहरूमा ध्यान केन्द्रित गर्नेछौँ, दुईवटा मुख्य कुराहरू। पहिलो भनेको हामी मुक्तिलाई हेर्नेछौँ, मुक्ति, र दोस्रो हामी गीतलाई हेर्नेछौँ। सङ आउनुभन्दा पहिले सेल्भेसन आउनुपर्छ। गीत गाउन, उद्धारको गीत गाउनुभन्दा पहिले उद्धार हुनुपर्छ। सो पहिलो मुक्ति, त्यसपछि मात्र गीत। सो वचनका यी दुई बुदाहरू तपाईँ लेख्न सक्नुहुन्छ। पहिलो बुदा मुक्ति अथवा उद्धार, दोस्रो गीत अथवा उद्धारको गीत। सो नाउ पासेज टुडे विल कन्सिडर टु थिङ्स। फर्स्ट द सेल्भेसन, सेल्भेसन, एन्ड सेकेन्ड द सङ। फर्स्ट द सेल्भेसन एन्ड सेकेन्ड द सङ। सो 13:17 14:31 हामी मुक्तिलाई हेर्नेछौँ, र 15:1-21 हामी गीतलाई हेर्नेछौँ। सो पहिलो मुक्तिबाट सुरु गरौँ, मुक्तिबाट। लेट्स स्टार्ट विथ सङ, सरी, सेल्भेसन। सो 13:17 हेर्नुहोस् त, 13:17। अस्तिको हप्ता हामी 13:16 हामीले वचन हेऱ्यौँ, आज हामी 17:3 दिँदैछौँ। जसरी म पढ्छु, कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। यो पृष्ठ सङ्ख्या 95 तपाईँले पाउन सक्नुहुन्छ। 17:17, जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिस्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन, किनकि परमेश्वरले भन्नुभयो, यी मानिसहरू लडाई देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालान्। यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इसरायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। मुसाले योसेफका अस्थिहरू अथवा हाडहरू साथमा लगे, किनकि तिनले इसरायललाई यस कुरामा यसो भनेर शपथ खान लागेका थिए, परमेश्वरले अवश्य तिमीहरूको हेरविचार गर्नुहुनेछ, त्यसबेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु। तिनीहरू सुक्कोतबाट गएपछि उजाड स्थानको नजिकै एथाममा डेरा बनाएर बाँस बसे, अनि तिनीहरू रात दिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनको निम्ति परमप्रभु दिनमा बादलको खामो र राति आगोको खामोमा तिनीहरूको अघिअघि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राति आगोको खामो मानिसहरूको अघिअघि जान कहिले छोडेन। सो यो खण्ड पढ्दै गर्दा तिनवटा कुराले मेरो ध्यान तुरुन्तै खिच्छ, र मलाई लाग्छ तपाईँको ध्यान पनि तुरुन्तै खिच्छ, कि पहिलो भनेको उनीहरू हिँडेको बाटो, इसरायलीहरू हिँडेको बाटो, उनीहरूको हिँडेको त्यो रुट। दोस्रो भनेको उनीहरू मिश्रबाट निस्कँदा युद्धको लागि सशस्त्र भएको कुरा। अनि तेस्रो भनेको उनीहरूले साथमा लगेका योसेफको अस्थिहरू। यी तिनवटा कुराले मेरो ध्यान तुरुन्तै खिच्छ। पद 17 भन्छ, जब फारोले ती मानिसहरूलाई जान दिए, तब फिलिस्तीहरूका देशको बाटो छोटो भए तापनि, हेर्नुहोस् है, परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन। अचम्म छ, एकदमै स्टार्टिङ नै स्ट्रेन्थ छ, सुरुमै एकदमै अचम्म लाग्दछ। सुरुवात नै स्वाभाविक रूपमा हामी आशा गर्दछौँ कि परमेश्वरले इसरायललाई ती पलिस्तीहरूको देश हुँदै त्यो छोटो बाटो भएर प्रतिज्ञाको देशमा लानु पर्थ्यो, किनकि प्रतिज्ञाको देशमा जाने बाटो त्यो छोटो बाटो थियो, तर त्यो उत्तरतर्फको सिधा बाटो लैजानको साटा परमेश्वरले उनीहरूलाई दक्षिणतर्फ लगिराख्नु भएको छ। किन? किनभने परमेश्वरले आफ्नो मानिसहरूलाई जान्नुहुन्थ्यो। God knows his people. उहाँलाई आफ्नो मानिसहरूको बारेमा थाहा छ। उनीहरूले तुरुन्तै युद्धको सामना गर्नु परेमा उनीहरूले हिम्मत हार्नेछन् र मिश्रतिर फर्किजानेछन् भने परमेश्वरलाई थाहा थियो, किनकि 17:17 तल यो लेखिएको छैन र किनकि परमेश्वरले भन्नुभयो, यी मानिसहरू लडाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालान्। पलिस्तीहरूको देश भएर जानु सजिलो थिएन, पलिस्तीहरू बलिया थिए र उनीहरू एकदमै आक्रामक थिए, शक्तिशाली जाति थिए, अनि उनीहरूको देश भएर जानु भनेको एकदमै ठुलो जोखिम बन्नु थियो। त्यसैले परमेश्वरले मानिसहरू उजाडीसँग बाटो घुमाएर लाल समुद्रतिर लैजानुभयो, जहाँ बाटै छैन, जहाँ पुल छैन, केही पनि छैन। अनि पद 18 अन्तिममा यसो भनिएको छ, युद्धको लागि इस्रायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। यसको अर्थ के हो? यिनीहरू युद्ध दल जितेर मिश्रबाट निस्केका थिएनन्, तर मिश्रबाट अब भने उनीहरू युद्धको लागि सशस्त्र भयो, अर्थात् हात हतियार धारण गरी निस्किए। यसको एउटै अर्थ हुन्छ प्रिय, उनीहरू प्रभुमा, परमप्रभुमा भन्दा आफैमा भरोसा गर्दै थिए। अगाडि जस्तो सुकै शत्रु वा जस्तै सुकै परिस्थितिको सामना गर्नु तयार गर्नु परे तापनि हामी तयार छौँ भने उनीहरूलाई लागेको थियो। अनि यो लडाइँ उनीहरू आफैले लड्नुपर्ने लडाइँ भने उनीहरूले सोचेको थियो, तर हामीले याद गर्नुपर्छ सुरुदेखि नै यो लडाइँ इस्रायल र फारो बिचको लडाइँ होइन, यो मोसा र फारो बिचको लडाइँ होइन, यो त परमप्रभुको लडाइँ हो। र तेस्रो, मोसाले योसेफका अस्थिहरू साथमा लगेका छन्। 19 पद, योसेफले इस्रायलहरूलाई यस कुरामा यसो भनेर शपथ खान लागेका थिए, परमेश्वरले अवश्य तिमीहरूको हेरविचार गर्नुहुनेछ, त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु। मोसा मरेको धेरै वर्ष भइसक्यो, मोसा मिश्रमा विश्वास साथ मरे, तर परमेश्वर प्रतिज्ञा मोसा विश्वास थियो, सरी योसेफ विश्वास साथ मरे, अनि योसेफलाई परमेश्वर प्रतिज्ञामाथि विश्वास थियो कि एक दिन आउनेछ कि परमेश्वरले तिमीहरूलाई यस ठाउँबाट छुट्याएर लानुहुनेछ, र तिमीहरूले त्यतिखेर मेरो अस्थिहरू यस ठाउँबाट लगेर मिश्रबाट लगेर कनानमा लगेर गाड्नु। कस्तो अचम्म भइरहेको छ, एकातिर मरेका योसेफको हड्डीहरूले परमेश्वरको विश्वासयोग्यताको गवाही दिइरहेको छ कि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र परमेश्वरले आफ्नो जन अब्राहमलाई बाँध्नुभएको गर्नुभएको प्रतिज्ञा बमोजिम आफ्नो मानिसहरूलाई कनानमा उहाँले पुर्याउनुहुनेछ, तर अर्कोतिर यी जीवित इस्रायलीहरू छन् जो परमेश्वरमा होइन तर आफ्नो हात हतियार विश्वास गरिरहेका छन्। योसेफका मरेका ती हाडहरूले परमेश्वरको विश्वासयोग्यता गवाही दिइरहेका छन् भने यी जीवित भर्खरै परमेश्वरको उद्धार अनुभव गरेका मानिसहरू भने हात हतियारको सहारा लिइरहेका छन्। सायद उनीहरूको सोचाइ यस्तो थियो होला, परमप्रभु परमेश्वरले हामीलाई मिश्र देशबाट निकालेर ल्याएर आफ्नो काम पुरा गरिसक्नु भयो, आफ्नो पार्ट उहाँले पुरा गरिसक्नुभयो, अब बाँकी यात्रा कनानसम्म पुग्ने यो यात्रा यो त हाम्रै बलमा भर पर्छ, सायद उनीहरूले यसरी सोचिरहेका थिए। र हामी पनि कचोटि यसरी नै सोच्छौँ होइन र हामी हाम्रो मुक्ति सुरुदेखि अन्तिमसम्म परमेश्वरको काम हो भन्ने कुरा हामी पनि बिर्सन्छौँ, अनि हामीलाई लाग्छ कि God did all he could do, then now the rest is up to you. That's what we think. Parameshwarle hamile bachaye bachaunu bhayo, Parameshwarle hamro uddhar garnu bhayo, susamachale hamro uddhar bhayo ta hami bhanchau, tara byawarma bhanne Christian jivan jiunu afnai shakti afnai buddhi ra afnai prayas ra sadhana hami bhar pariraheka hunchau। तर प्रियहरू, परमेश्वर जसले इस्रायलको उद्धार गर्नुभयो उहाँले नि उनीहरूलाई सम्हाल्नुहुनेछ, उहाँले नि उनीहरूलाई डोर्याउनुहुनेछ, र उहाँले नि उनीहरूलाई सुरक्षित राख्नुहुनेछ, र अन्तिम त्यो गन्तव्य प्रतिज्ञाको देशसम्म पुर्याउनुहुनेछ। 21 र 22 पदलाई हेर्नुहोस् न, अनि तिनीहरू रात दिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनु हुन्थ्यो, परमप्रभु दिनमा बादलको खाँबो र राति आगोको खाँबोमा तिनीहरूको अघि जानुहुन्थ्यो, दिनमा बादलको खाँबो र राति आगोको खाँबो मानिसको अघि कहिले जान छोडेन। त्यो बादलको खाँबो परमेश्वर आफ्नो मानिसहरूसँगै हुनुहुन्थ्यो भन्ने कुराको एउटा यो प्रत्यक्ष प्रमाण थियो। यसको अर्थ यो थियो कि परमेश्वर उनीहरूलाई एक्लै हिँड्न छोड्नु भएको थिएन, उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर अलपत्र अवस्थामा पार्नुभएको थिएन, बरु परमेश्वर आफै आफ्नो मानिसहरूसँगै अघि बढ्दै हुनुहुन्थ्यो। अघि हामीले वचन गएको थियो हाम्रो परमेश्वर अघि जानुहुनेछ र डोर्याउनुहुनेछ अन्तसम्म। सुप्रियहरू, हाम्रो लागि ठुलो प्रोत्साहनको कुरा हो, हाम्रो कष्ट, हाम्रो सङ्घर्ष, हाम्रो डर, हाम्रो शङ्काहरूमा, हाम्रो भयहरूमा हामीले यो कहिले बिर्सनु हुँदैन कि परमेश्वरले हामीलाई त्याग्नु भएको छैन। प्रियहरू नबिर्सिनुहोस् कहिले पनि, हामी यो जीवनको यो यात्रामा हामी एक्लो छैनौँ, कहिले पनि नबिर्सिनुहोस्। सायद मानिसहरूसँग हामीसँग नहिँलान्, अरूले साथ छोड्लान्, तर परमेश्वरले हाम्रो साथ कहिले पनि छोड्नुहुन्न। परमेश्वर हामीसँग हुनुहुन्छ, हाम्रो साथमा हुनुहुन्छ, र उहाँ नै हाम्रो लागि उहाँ काफी हुनुहुन्छ। सोच्नुहोस्, यदि सृष्टिकर्ता परमेश्वर नै तपाईँको साथमा हुनुहुन्छ भने आखिर डराउनु पर्ने कुरा के नै छ र? यदि सारा सृष्टिको मालिक तपाईँको साथमा हुनुहुन्छ, तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई डोर्याउनुहुन्छ, तपाईँलाई जोगाउनुहुन्छ, सुरक्षा दिनुहुन्छ, तपाईँको लागि उहाँ उपस्थित हुनुहुन्छ भने के कुराको डर मान्ने? हामीले डराउनु पर्ने कुरा केही छ र? यसको उत्तर केही पनि छैन हुनुपर्ने हो। तर दुःखको कुरा, सधैँ त्यस्तो हुँदैन। इस्रायली पनि फेरि डराएका छन्, फारोलाई देखेर, फारोको सेनालाई देखेर उनीहरू थरथर कामेका छन्। र जब उनीहरूले मिस्री फौजलाई आफूतिर आइरहेको देखे, उनीहरू आत्तिएर मोसालाई गाली गर्न लागे। 14:10-12 हेर्नुहोस् न। जब फारो बढेर आए, तब इस्रायलीहरूले आँखा उठाएर हेर्दा मिस्रीहरूलाई तिनीहरूका पछि आइरहेका देखे। इस्रायलीहरू, ध्यान दिनुहोस् त्यो शब्द, साह्रै डराए र परमप्रभुलाई पुकारे। तिनीहरूले मोसालाई भने कि मिस्रमा चियानहरू थिएनन् र तपाईँले हामीलाई यस उजाड स्थानमा मर्नलाई ल्याउनुभयो? हामीलाई मिस्रबाट ल्याएर यो के गर्नुभयो? के मिस्रमा हामीलाई मिस्रीको सेवा गर्न छोडिदिनुहोस् भने हामीले तपाईँलाई भनेको थिएनौँ? उजाड स्थानमा मर्नुभन्दा त हामीलाई मिस्रीहरूकै सेवा गर्न असल हुने थियो। मुसाले आफ्नो जीवन दाउमा राखे, अरे फारो जस्तो शक्तिशाली राजाको हातबाट उद्धार गर्नको निम्ति उनले ठुलो जिम्मेवारी अथवा बोझ उठाए, र यसको बदलामा उनीहरूले दिने धन्यवाद यही हो त इस्रायलीले? यो कस्तो प्रकारको थ्याङ्क्स गिभिङ हो यो? उनीहरू भन्छन्, मसा यो त तपाईँको गल्ती हो, दिस इज योर फल्ट, होइन र? तपाईँले हामीलाई यहाँ मर्न ल्याउनु भयो, यो तपाईँको षड्यन्त्र हो। हामीलाई मिस्रमै छोडिदिनु पर्थ्यो, हामीलाई मिस्रीहरूको दास हुनु नै उत्तम थियो। एकछिन इस्रायलीहरूको न्याय गर्न हतार गर्नुभन्दा पहिले एकपल्ट हामी आफ्नै बारेमा जाँच गरौँ न, आफ्नै बारेमा सोचौँ न कि हामी उनीहरूभन्दा कुनै कुरामा पनि असल छौँ र? कि हाम्रो जीवन पनि हामीले सोचेअनुसार नहुँदाखेरि हामी पनि गनगनाउँदैनौँ र? के हामीले कहिलेकाहीँ यस्तो सोचेर भूल गर्दैनौँ कि ख्रिस्टमा आएपछि त सबै कुरा सजिलो हुनुपर्ने हो, सबै कुरा राम्रो हुनुपर्ने हो, आरामदायी हुनुपर्ने हो, म स्वस्थ हुनुपर्ने हो, म धनी हुनुपर्ने हो? तर जीवन सोचे जस्तो नहुँदाखेरि हामी के गर्छौँ? यदि तपाईँ निको हुनुको साटो झन् बिरामी हुनुभयो भने नि ख्रिस्टमा आएपछि के गर्नुहोस् तपाईँ? यदि तपाईँको जागिर झन् चुनौतीपूर्ण बन्दै गयो, झन् कठिन बन्दै गयो भने नि, तपाईँले आफ्नो जागिरै गुमाउनु पऱ्यो भने नि ख्रिस्टमा आउँदाखेरि, तब तपाईँ के गर्नुहुन्छ? यदि तपाईँको परिवारले तपाईँलाई तिरस्कार गर्यो भने नि, यदि तपाईँको सम्बन्धहरूमा दरार आयो भने, अथवा तपाईँको मित्रले तपाईँलाई छोडिदियो भने, साथ छोडिदियो भने नि, तपाईँ के गर्नुहुन्छ? फेरि हामीले यो बिर्सनु हुँदैन, जुन इस्रायलीले बिर्सँदै थियो कि धेरै सङ्कष्टहरू कष्टहरू झेल्दै हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ। धेरै कष्टहरू हुँदै क्रिस्चियन जीवन, कष्टद्वारा चिनिने जीवन हो। क्रिस्चियन जीवनको यो यात्रा सहज छैन, यस बाटोमा धेरैले हार मानिसकेका छन् र कतिपय मानिसहरू बाटेबाट उनी फर्किसकेका छन्, उनीहरू अगाडि बढ्न चाहँदैनन्, उनीहरू मिश्रमै फर्कन चाहन्छन्। कति मानिसहरू संसारमै फर्किसकेका छन् र कतिपय मानिसहरू, सायद यो हलमा भए कतिपय क्रिस्चियन भन्ने मानिसहरू पनि त्यो कष्ट र खतराको सामना गर्नुपर्दाखेरि पछि हट्ने परीक्षामा पर्दैछन् होला। प्रियहरू, जब हाम्रो जीवनमा आपद विपद कष्ट आइपर्छ, यो नौलो कुरा भइरहेको छैन, हामी हिँड्नुपर्ने बाटै यस्तो छ, हाम्रो लागि यस्तै लेखिएकै छ, यस्तै पहिले नै परमेश्वरले आफ्नो प्रबन्धमा तयार पार्नै भएको छ कि हामी विभिन्न कष्ट भएर नै, विभिन्न कठिनाई भएर नै, चुनौती खेदो सताउन भएर नै हामी परमेश्वरको राज्यमा प्रवेश गर्छौँ। We are destined to suffer for Christ's sake. त धेरै मानिसहरू अचम्मित हुन्छ, अनि इस्रायलहरू पनि उजाड स्थानको त्यो कठिनाई, डर र अनिश्चितताको सामना गर्नुपर्दा मूसासँग गनगनाउन थालेका थिए र अन्तत उनीहरू मूसासँग गनगनाएर परमेश्वरको विरुद्धमा गनगनाइरहेका थिए। र एकछिन कल्पना गर्नुहोस् अब, तपाईँ मूसा हुनुभएको भए, तपाईँ उनीहरूको लिडर हुनुभएको भए, तपाईँ मूसा हुनुभएको भए तपाईँ के गर्नुहुन्थ्यो? यति धेरै दुःख कष्ट गरेर उनीहरूको उद्धार गरिसकेर उनीहरूलाई फारोको हातबाट छुटाएर ल्याएर यसरी नेतृत्व गरिराख्दाखेरि अनि यी मानिसहरूलाई आएर तपाईँले यसरी गाली गर्दाखेरि, तपाईँसँग यसरी कम्प्लेन गरिराख्दाखेरि तपाईँको उत्तर के हो त्यो? सायद तपाईँ रिसले छुर हुनुहुन्थ्यो होला, कतिको त च्यापु ढक्ने गरिदिइसक्नुहुन्थ्यो होला। तर मूसाको प्रतिक्रिया हेर्नुहोस् न, 13 पदमा, लुक एट फर्स्ट 13। मूसाले इस्रायललाई भने, तिमीहरू नडर, स्थिर हो र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर, ध्यान दिनुहोस्, नडर, स्थिर होस्, डु नट बी अफ्रेड, बी स्टिल, त्यसपछि परमप्रभुले आज तिमीलाई दिनुहुने छुटकारा हेर, सी द साल्वेसन द रिडेम्पसन गॉड इज गोइङ टु अकम्प्लिश फर यु। मूसा को प्रतिक्रिया एकदमै फरक छ, मूसा परिवर्तन भएको हामी देखेका छौँ। मूसा कति पनि आकर्षित हुँदैनन् किनकि परमेश्वरले मूसालाई परिवर्तन गरिसक्नु भएको छ धेरै हदसम्म, यद्यपि मूसाको अरू फेरि उसको बिचमा उसको धैर्यताको बाँध फुटेको पनि हामी देख्छौँ, त्यो भविष्यमा हेर्दै जानेछौँ। तर अहिले भने हेर्नुहोस्, मूसा परमेश्वरको विश्वासयोग्यतामा भरोसा गरिरहेका छन्। मूसालाई थाहा थियो कि मुक्ति केवल परमप्रभुको हातमा छ, यो परमप्रभुको काम हो र परमप्रभु आफैले आफ्ना मानिसहरूलाई मिस्रीहरूबाट बचाउनु हुनेछ, यो उनीहरूको मिस्रीहरूसँगको अन्तिम भेट हुनेछ, लास्ट भेट, अन्तिम भेट। अब उपरान्त इस्रायलीहरूले आफ्ना शत्रुहरूलाई, मिस्रीहरूलाई कहिले पनि देख्ने छैनन्। अनि इस्रायलले सोचेका थिए होला सायद कि अब सिद्धियो, इट्स ओभर, हामी फस्यौँ, हामी पासोमा पऱ्यौँ, एकातिर फारोको सेनाहरू छ अनि उनीहरूतर्फ बढिरहेको छ र अर्कोतिर लाल समुद्र छ, उनीहरू ट्र्याप भएको छ, ट्र्यापमा परेको छ। अब के गर्ने? पछाडि फर्क्यौँ, फारोको सेनाहरू छ, अगाडि बढौँ, लाल समुद्र छ, देयर इज नो वे आउट। हामीले हाम्रो जीवनमा कुनै पनि यस्तै परिस्थितिको सामना गर्छौँ कहिलेकाहीँ, होइन र? सायद तपाईँले तपाईँको जीवनमा यस्तै परिस्थितिको सामना गरिरहनु भएको छ होला, देयर इज नो वे आउट, तपाईँको निम्ति त्यहाँ कुनै विकल्पै छैन, तपाईँको निम्ति त्यहाँ कुनै आशै छैन, कुनै समाधान नै छैन, कता फर्किने, ढोका चारैतिर बन्द छ। मानवीय दृष्टिकोणबाट हेर्दा उनीहरू साँच्चै चारैतिरबाट घेरिसकेका थिए, तर उनीहरूले एउटा कुरा बिर्सिरहेका थिए, यो कुनै मानवीय पासो थिएन, इट वाज नट अ ह्युमन ट्र्याप, यो त परमेश्वरको योजना थियो, इट वाज अ डिभाइन सेटअप, बुझ्नुभयो? यो परमेश्वरको योजना थियो, परमेश्वरले फारो उसका रथहरू घोडचढीमाथि आफ्नो शक्ति देखाएर फेरि एकपटक आफ्नो महिमा प्रकट गर्न लाग्नुभएको थियो, ताकि मिस्रीहरू सबै जातिहरूको बिचमा उहाँको नाउँ उच्च पारियोस्। तर परमेश्वरले उनीहरूलाई कसरी बचाउनुहुन्छ यस्तो परिस्थितिमा, जबकि त्यहाँ कुनै बाटो थिएन? के परमेश्वरले अब यी सबै इस्रायलीहरूलाई मिस्रीहरूसँग लडाइँ गर्नको निम्ति एक शक्तिशाली सिपाहीमा बदलिदिनुहुनेछ? होइन, परमेश्वर आफै लड्नुहुनेछ, परमेश्वर आफै उनीहरूको पक्षमा लड्नुहुनेछ, परमेश्वर एक्लै लड्नुहुनेछ, किनकि मुक्ति केवल परमेश्वरको कार्य हो। यो तालमेल मिलाएर हुने कुरा होइन, यो परमेश्वर आफैले यो काम गर्नुहुनेछ, ताकि कसैले पनि यसको जस नपाओस्, यसको श्रेय कसैले पनि नदियोस्। प्रियहरू, परमेश्वर आफ्नो कमजोर प्रजाले शक्तिशाली शत्रुहरूको सङ्घर्ष गरेको हेरेर बस्ने एक दर्शक मात्र हुनुहुन्थेन, परमेश्वर आफै त्यो रणभूमिमा, त्यो युद्धको मैदानमा उहाँ ओर्लनुहुनेछ, अनि उहाँको जनले चाहिँ पछि हटेर शान्तसँग उभिनेछन्, र आफ्ना परमेश्वरले उनीहरूको पक्षमा लड्नुभएको र विजय हासिल गरिराख्नु भएको देख्नेछन् दर्शकको रूपमा। त्यसपछि परमेश्वरले मोसालाई आफ्नो लौरो उठाएर आफ्नो हात समुद्रतिर पसाएर त्यसलाई दुई भाग पार्न लगाउनु भयो, अब ताकि इस्रायलहरू समुद्र बिचबाट ओबानो जमिनमा हिँडेर जाउन्। याद गर्नुहोस्, इमेजिन त्यो त्यतिखेरको समय, मोसालाई इमेजिन गर्नु, कल्पना गर्नुहोस्, फारोका सेनाहरू पछाडि आइरहेको छ, अगाडि लाल समुद्र छ, अनि परमेश्वरले भन्नुहुन्छ, मोसा तिम्रो लौरो लिएर यो समुद्रलाई दुई भाग पार। अनि चलचित्रमा हेऱ्यौँ भने यसलाई एकदमै खतरा तरिकाले प्रस्तुत गरेको छ, ब्याकग्राउन्ड म्युजिक बज्छ, अनि त्यसपछि सायद हावा हुन्डरी त्यहाँनिर चल्छ, अनि त्यसपछि मोसा बिस्तारै आफ्नो लौरो लिएर अगाडि बढ्छ। होइन, सायद त्यस्तो थिएन होला, यो मोसालाई गाह्रो भएको थियो होला कि लाल समुद्र दुई भाग पार्नुपर्ने लठीले। तर मोसाले परमेश्वरले भनेको मान्छन् र आज्ञा पालन गर्छन्। त्यसपछि के भयो हेर्नुहोस् त, एकपल्ट 21-29 पद, 14:29-29 तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे र परमप्रभुले रातभरि जोडसित पूर्वीय बत्ता चलाइदिनु भयो र समुद्रलाई पछि पन्छाइदिनु भयो र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्रायलहरू समुद्रको बिचबाट ओबानो जमिन भएर हिँडेर गए र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो। मिस्रीहरू, फारोको घोडाहरू, उनका रथहरू, घोडचढीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछि पछि लागे। अनि रातको पछिल्लो पहरामा परमप्रभुले मिस्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो र मिस्रीहरूको सेनालाई अल्लमल्ल गराइदिनु भयो। उहाँले उनीहरूको रथका पाङ्राहरू फुस्काइदिनु भयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिस्रीहरू भन्न लागे, हामी इस्रायलीहरूदेखि भागौँ, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिस्रीहरूका विरुद्धमा लड्दै हुनुहुन्छ। तब परमप्रभुले मोसालाई भन्नुभयो, तेरो हात समुद्रमाथि पसार र मिस्रीहरू र उनीहरूका रथहरू र घोडचढीहरूमाथि त्यो पानी फेरि बढेर आओस्। मोसाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान उज्यालो हुँदा समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो। मिस्रीहरू त्यसको विपरीत दिशातिर भाग्न लागे, तर परमप्रभु मिस्रीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो। पानी फर्केर आयो र रथहरू, घोडचढीहरू अर्थात् इस्रायलका पछि पछि आएका फारोको जम्मै सेनालाई छोपियो र उनीहरूमध्ये एउटै पनि बाँचेन। तर इस्रायलहरू चाहिँ समुद्रको बिचबाट ओबानो जमिनमा हिँडेर गए, पानी चाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। यो घटना पढ्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ? कता कता उत्पत्तिको पुस्तक याद आउँछ, होइन? उत्पत्ति एक अध्यायमा भएको सृष्टिको त्यो घटना याद आउँछ कि आदिमा परमेश्वर आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो, अनि पृथ्वी आकार बिनाको थियो, शून्य थियो, अथवा समुद्रमाथि अन्धकार थियो, र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। त्यसपछि परमेश्वरले बोल्नुभयो, परमेश्वरले पानीले एउटै भागमा थुपार्नुभयो ताकि सुक्खा जमिन देखा परोस्, अनि परमेश्वरले भन्नुभयो पानीको बिचमा एक क्षेत्र होस् र त्यसले पानीको दुई भाग गरोस्, पानीलाई दुई भाग गरोस् अनि परमेश्वर सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग गर्नुभयो तब त्यस्तै भइहाल्यो. अहिले प्रस्थानको पुस्तकमा हामी उही परमेश्वरलाई उही सार्वभौम परमेश्वरलाई अधिकारका साथ बोल्नुभएको आज्ञा गरिरहनु भएको र उस्तै प्रकारको आश्चर्यकर्म गरिरहेको हामी देख्दछौँ. फेरि एकपल्ट परमेश्वरले पानीलाई दुई भाग गर्नुहुन्छ र सुक्खा जमिन देखा पर्छ र इस्रायलीहरू सुक्खा जमिनबाट हिँडेर पार गर्छन्. जब हामी बाइबलमा उल्लेख गरेका यस्ता आश्चर्यकर्म घटनाहरू पढ्छौँ हामी प्रायः दुईवटा अतिवादमा फस्ने गर्छौँ, दुईवटा एक्सट्रिममा, दुईवटा कुरामा बढी हामी फस्ने गर्छौँ. एउटा अतिवाद भनेको बाइबल भएको सबै चमत्कारहरूलाई जस्ताको त्यस्तै नक्कल गर्न खोज्नु हो, कपी गर्न खोज्नु हो. कतिपयले समुद्र दुई भाग पार्ने अथवा मरेकालाई जीवित पार्ने वा पानीमाथि हिँड्ने कोसिस गर्छन्. अहिले पनि कति क्रिस्चियनहरू उनीहरू भन्छन् कि परमेश्वरलाई कुनै एउटा बक्साभित्र राख्न सकिँदैन, बाकसभित्र सीमित राख्न सकिँदैन. परमेश्वर त्यतिखेर यदि लाल समुद्रलाई दुई भाग पार्नुभयो भने आज पनि उहाँले पार्नुहुन्छ. त्यसकारण आज हामीले पनि हाम्रो लाल समुद्रलाई अथवा हाम्रो जीवनमा हाम्रो वरिपरि भएको समुद्र जाने समस्यालाई हामी हटाउन सक्छौँ. हो, परमेश्वरलाई कुनै पनि बाकसभित्र राख्न सकिँदैन, परमेश्वरलाई कुनै सीमाभित्र राख्न सकिँदैन. परमेश्वरको शक्ति सीमित छैन, पक्कै पनि उहाँ कमजोर हुन्न, परमेश्वर थकित हुनुहुन्न. उहाँ आज पनि आश्चर्य गर्न गर्न सक्नुहुने परमेश्वर हुन्छ. तर प्रिय परमेश्वरले आफैलाई बाकसभित्र राख्ने निर्णय गर्नुभयो भने नि कि परमेश्वरले हरेक पुस्तामा यस्तो प्रकारको चमत्कार दोहोऱ्याउने, आश्चर्यकर्म दोहोऱ्याउने उहाँले प्रतिज्ञा गर्नुभएको छैन. यसको अर्थ उहाँले गर्नु हुँदैन भनेको होइन. सो प्रश्न यो होइन कि परमेश्वरले फेरि समुद्र दुई भाग पार्न सक्नुहुन्छ, प्रश्न यो होइन. कि परमेश्वरको क्षमताको विषयमा प्रश्न होइन, प्रश्न त यो कि परमेश्वरको लागि फेरि यसो गर्न आवश्यक छ वा कि परमेश्वरले हामीले मागेकै भरमा गर्नुहुन्छ. परमेश्वरले प्राय चमत्कार आश्चर्य कर्महरू त्यतिखेर गर्नुहुन्छ जतिखेर मानिसले आशै गरेको हुँदैनन्, जसरी यहाँ इस्रायलीहरूले आशै गरेको थिएन उनीहरूले समुद्र दुई भाग पारेको हेर्नेछन् भनेर. यहाँ कुनै उपवास बसेको छैन, यहाँनिर यहाँ उपवास बसेर परमेश्वर आज यहाँ तपाईँको जागृति पठाउनुहोस्, यहाँ आज आश्चर्य कर्म गर्नुहोस् भनेर यहाँ पुकारिएको छैन. उनी त डराइरहेका थिए. सो प्रिय परमेश्वरलाई आश्चर्य कर्म गर्न लगाउनको निम्ति कुनै आयोजना कार्यक्रम आयोजना गर्न सक्दैनौँ. कुनै पनि कार्यक्रम आयोजना गरेर परमेश्वरलाई काम गर्ने बनाउन सक्दैन हामी, यद्यपि धेरैले गर्न खोजिरहेको हामी देख्छौँ. प्रस्थानको पुस्तकमा मानिसहरू सुक्खा जमिनमा त्यो हिँड्न पाइएला भनेर उनले कहिले पनि सोचेको थिएनन्. परमेश्वरले आफ्नो सार्वभौम इच्छा र समयअनुसार कार्य गर्नुभयो. यो भयो एउटा अतिवाद. बाइबलमा भएको आश्चर्य कर्मलाई विश्वास गर्नु, मानिलिनु, तर त्यो आज पनि हरेक दिन खोज्नु एउटा भयो. अर्को अतिवाद भनेको इन्कार गर्नु, नमान्नु, आश्चर्य कर्मलाई नै इन्कार गर्नु. अनि कतिपय मानिसहरूले यो घटना वास्तव भएकै थिएन भनेर दाबी गर्नेहरू पनि छन्. उदाहरणको लागि कतिपयले भन्छन् कि यो लाल समुद्र रेड सी थिएन, तर यो त रिड सी थियो, त नर्कटको समुद्र जहाँ पानी यति कम थियो कि मानिसहरू हिँडेरै पार हुन सक्थे. कति धेरै तपाईँले गुगलमा गएर लेख्नुभयो भने पनि त्यहाँ देख्नुहुन्छ मान्छेले लाल समुद्रको यो घटनालाई तिरस्कार गर्न इन्कार गर्न निम्ति अर्को समुद्र विकल्पको रूपमा अगाडि प्रस्तावमा ल्याएका छन्. तर बाइबलले स्पष्ट रूपमा हामीलाई बताइदिएको छैन यो कुन समुद्र थियो, यो लाल समुद्रै थियो, बाइबलमा लेखिएको छ. यो एकजना यस्तै चमत्कार विश्वास नगर्ने उदारवादी प्रचारकको कथा छ. एक समय उहाँ अफ्रिकी अमेरिकी चर्चमा वचन बोल्न जानुभएको थियो अनि त्यो प्रचारकले जसले चमत्कारमा विश्वास गर्नुहुँदै थियो उहाँले यही खण्डबाट प्रचार गरिरहनु भएको थियो यही खण्डबाट. अनि प्रचार गर्ने क्रममा जब यहाँ बाइबलले लेखेको कुराले उहाँले पढ्नुभयो कि परमेश्वरले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो र इस्रायलको समुद्रबाट त्यो त्यो सुक्खा जमिनबाट हिँडेर पारि गए भनेर भन्दाखेरि एकजना वृद्ध व्यक्तिले एकदमै खुसी हुँदै ठुलो स्वरमा चिच्याउनु भयो कि परमेश्वरको प्रशंसा होस्, उहाँले सबैलाई गहिरो पानीबाट पार गराउनु भयो। कस्तो अचम्मको चमत्कार गर्नुहुने परमेश्वर। तति प्रचारकले लाल समुद्र तरेको विषयमा उसले प्रचार गरिरहेको कुरा सुनेर मान्छेले दिएको प्रतिज्ञा सुन्ने बित्तिकै उसले अलिकति थोरै रिसाउँदै उसले प्रतिज्ञा दिन्छ कि सुन्नुहोस् सुन्नुहोस्, यो वास्तवमा लाल समुद्र थिएन, यो वास्तवमा चमत्कार थिएन। इसरायल त केवल छाल घटेको बेलामा, एकदम कम त्यो पानी भएको बेलामा उनीहरू हिँडेरै गएका थिए। उनीहरू त वास्तवमा 6 इन्च पानीबाट मात्र भएर उनीहरू हिँडेका थिए। पानी जम्मा 6 इन्चको गहिराई थियो, त्यो पानी भएर उनीहरू वास्तवमा पारि गएका हुन्, यो लाल समुद्र होइन भनेर प्रचारले सच्याउनुहुन्छ। अनि त्यसपछि फेरि ती वृद्ध मानिस अझै उत्साहित भएर फेरि कराउनुहुन्छ, ओहो परमप्रभुको प्रशंसा होस्, 6 इन्च पानीमै सबै इसरायललाई डुबाइदिनु भयो। कस्तो अचम्मको परमेश्वर, सबै मिश्रीहरूलाई डुबाइदिनु भयो, परमप्रभु प्रशंसा होस्। परमेश्वरले लाल समुद्रलाई दुई भाग पार्नुभएको हो, यो कुनै मिथ्या होइन, यो बनावटी घटना होइन, यो भएको घटना हो कि परमेश्वरले यो आश्चर्य कर्म गर्नै भयो। र त्यो समुद्र दुवैतिर पर्खाल जस्तै खडा भयो, अनि मानिसहरू सुक्खा भुइँबाट हिँडेर पार गएर त्यही पानी मिश्रहरू माथि फर्केर आयो, र रथहरू घोडचढीहरू अर्थात् इसरायलका पछि पछि आएका फारोको जम्मै सेनालाई छोपिएर उनीहरूमध्ये कोही पनि बाँचेन। जसरी परमेश्वरले नोआको समयमा पानीद्वारा संसारको न्याय गर्नुभएको थियो, त्यसरी नै उहाँले फेरि पानीद्वारा मिश्रीहरूको न्याय गर्नुभयो। मिश्रीहरू पानीमा डुबेर मरे। अनि के तपाईँलाई सम्झना छ, तपाईँलाई सम्झना छ यी मिश्रीहरूले कसलाई पानीमा डुबाएर मारेका थिए? अध्याय 2 अनुसार त यिनीहरूले त हिब्रूका जेठा सन्तानहरूलाई, छोराहरूलाई पानीमा डुबाएर मारेका थिए। इसरायलीहरूलाई, इसरायलको सन्तानलाई पानीमा डुबाएर मारेका थिए। हिब्रू बालकहरूलाई पानीमा डुबाएर मारेका थिए। अनि अहिले परमेश्वरले के गर्दै हुनुहुन्छ? यसको अर्थ परमेश्वरले जे गर्दैछ यो अन्धाधुन्धामा गरिराख्नु भएको छैन। परमेश्वरले जे गर्नुहुँदैछ यो मास्टर प्लान सहित गर्दै हुनुहुन्छ। परमेश्वर अन्याय र अत्याचारको हिसाब लिनुहुँदैछ यहाँनिर। परमेश्वरले मिश्रीहरूलाई पानीले न्याय गर्नुभयो, तर त्यही पानीबाट परमेश्वरले जीवन ल्याउनु भयो। त्यही पानीबाट फेरि पनि परमेश्वरको दुई धारे दरबार यहाँ देख्छौँ हामी, न्याय गरिरहेको साथै बचाइरहेको। मिश्रीहरूको लागि त्यो पानी न्याय थियो भने इसरायलको लागि त्यो पानी मुक्ति थियो। परमेश्वरले मृत्युबाट जीवन ल्याउनु भयो र परमेश्वरले न्यायबाट मुक्ति ल्याउनु भयो। परमेश्वरले पूर्ण विजय दिनुभयो र इसरायलले यसलाई आफ्नै आँखाले देखे। 14 अन्तिम पद भन्नुहोस् त, 30 र 31 पद। त्यस दिन परमप्रभुले इसरायललाई मिश्रको हातबाट बचाउनु भयो र इसरायलीहरूले मिश्रलाई समुद्रको किनारमा मरेर लडिरहेका देखे। परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठुलो काम जब इसरायलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने र परमप्रभु र उहाँको दास मोसामाथि विश्वास गरे। भित्र यो छुटकारा एउटा महान छुटकाराको छाया मात्र थियो वास्तवमा, जुन परमेश्वर आफैले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा हाम्रो लागि हासिल गर्नुभयो। हजारौँ वर्षपछि परमेश्वरको आफ्नै पुत्र येशू ख्रीष्ट न्यायको गहिरो पानीमा डुब्नुभयो। क्रोध र न्यायको लहरले उहाँलाई छोप्यो, घेरियो। उहाँ हाम्रो लागि मृत्युमा, चिहान र न्यायको गहिराईमा जानुभयो। परमेश्वरको क्रोध सहँदै हाम्रो पाप लिएर उहाँ मर्नुभयो, उहाँ गाडिनुभयो, तर उहाँ त्यहीँ रहनु भएन। तेस्रो दिनमा उहाँ फेरि जीवित भई उठ्नुभयो। उहाँ मृत्युलाई जितेर जीवनमा उहाँ फेरि जी उठ्नुभयो, न्यायमाथि मुक्ति र चिहानबाट उहाँले विजय लिएर आउनुभयो। र प्रसारण पुस्तक हामीले जे देख्यौँ त्यो येशू ख्रीष्टको क्रुस र पुनरुत्थानद्वारा पुरा भएको महान उद्धार, महान मुक्तिको एउटा पूर्व झलक मात्र थियो। अनि यो परमेश्वरले गर्नुभएको यो मुक्तिको यो महान कार्यले इसरायललाई, परमेश्वरका मानिसहरूलाई परमेश्वरको भजन गाउन, उद्धारको गीत गाउन प्रेरित गर्छ. आजको वचनको दोस्रो बुदा गीत, द सङ. समुद्र तर्न अघि इसरायलहरू अझै पनि दास नै थिए. उनीहरू सुस्केर हाल्दै कराउँदै थिचोमिचोमा परिरहेका थिए. तर अहिले समुद्र पार गरिसकेपछि हेर्नुहोस् है, समुद्रको वारी उनीहरू दास थिए, सुस्केर हाल्दै थिए, थिचोमिचो परिरहेको थिए. तर समुद्रको पारी अब उनीहरू अब दास रहेनन्. अब उनीहरू यहाँनिर सुस्केर हालिरहेको छैनन्, उनीहरू गाइरहेका छन्, परमेश्वरको प्रशंसा गरिरहेका छन्. अनि उनीहरूले जब अब परमेश्वरलाई मसाले सुनाएको कुराबाट मात्र होइन, तर उहाँको बचाउने शक्तिद्वारा व्यक्तिगत रूपमा उनीहरूले चिनेका छन्. उनीहरूलाई परमेश्वरको त्यो उद्धारको त्यो त्यो काम उनीहरू आफैले महसुस गरेका छन्। त्यसैले म यो गीत पढ्नेछु, तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोस्। यसलाई एउटा बाहिरको व्यक्तिगत रूपमा होइन, दर्शक रूपमा यसलाई नहेर्नुहोस्। यो कथाभित्र छिर्नुहोस् तपाईँ, मानिलिनुहोस् तपाईँ नै त्यो समुद्रको पारी उभिरहनु भएको छ भने पछाडि फर्केर हेर्दै हुनुहुन्छ त्यो समुद्रमा, त्यो समुद्रलाई हेर्दै हुनुहुन्छ। खोइ त्यो फारो, फारोको खोइ त्यो सेनाहरू, त्यो सबै खोइ रथहरू, घोडचढीहरू तपाईँ हेर्दै हुनुहुन्छ. अनि तपाईँ पारी हुनुहुन्छ, सुरक्षित किनारमा तपाईँ पुग्नुभएको छ. अनि तपाईँ फर्केर हेर्दै गर्दाखेरि त्यो कल्पना गर्नुहोस्, तपाईँ तपाईँले तपाईँ तपाईँ मिश्र पछाडि समुद्र पारी मिश्र देश तपाईँ देख्नुहुन्छ, जहाँ तपाईँले 400 वर्षसम्म दासत्वमा बिताउनु भयो लगभग. तर अब तपाईँ पूर्ण रूपमा स्वतन्त्र हुनुभएको छ. अनि यो गीत गाउँदै हुनुहुन्छ, गेट इनसाइड द स्टोरी, इमेजिन दिस इज योर सङ है. एकदमै ध्यान दिनुहोस्, यसको वास्तविक धुन हामीलाई थाहा छैन, यसको लय हामीलाई थाहा छैन. तर त्यो समुद्रको किनारमा गुन्जिरहेको त्यो धुन, त्यो आवाजलाई तपाईँ कल्पना गर्नुहोस्, यो पक्कै पनि सुन्दर थियो, यो शक्तिशाली थियो. एक पददेखि तब मोसा र इसरायलीले परमप्रभुको नाउँमा यो स्तुति गाए, म परमप्रभुको स्तुति गान गाउनेछु किनकि उहाँ धेरै उचालिनु भएको छ, घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनु भएको छ. परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ, उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु. मेरा पिता परमेश्वर पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु. परमप्रभु नै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो. फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनु भएको छ. फारोका सर्वश्रेष्ठ अधिकृतहरू लाल समुद्रमा डुबे, गहिरा पानीले उनीहरूलाई छोपे, उनीहरू ढुङ्गा झैँ गहिराईमा डुबे. हे परमप्रभु, तपाईँको दाहिने बाहुली शक्तिमा प्रतापी थियो. हे परमप्रभु, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचुर पार्यो. तपाईँको विरुद्ध उठ्नेलाई तपाईँको गौरवको उच्चतामा तपाईँले तल झार्नुभयो. तपाईँले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो र त्यसले उनीहरूलाई ठोसाझै भस्म पार्यो. तपाईँको नाकको सासले पानीको थुप्रो लाग्यो. उर्लिदो पानी निकै थुप्रो भई पर्खाल जस्तो स्थिर भई उभियो. गहिरो पानी समुद्रको बिचमा जम्यो. शत्रुले धाक लगायो, म तिमीहरूलाई खेदेर भेटाउनेछु, लुटेको मालहरूमा बाँड्नेछु, तिमीहरू म टन्न भोज गर्नेछु, म मेरो तरवार थुत्नेछु र मेरो हातले तिमीहरूलाई नष्ट पार्नेछु. तर तपाईँले आफ्नो सास फुक्नुभयो र समुद्रले उनीहरूलाई छोप्यो. शक्तिशाली समुद्रमा उनीहरू सिसा झैँ डुबे. हे परमप्रभु, देवताहरूमा तपाईँ झैँ खो छ र पवित्रतामा अति महान, महिमामा भयो योग्य र उदेकका काम गर्ने तपाईँ झैँ को छ र तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निलिहाल्यो. तपाईँले छुटकारा गर्नुभएको मानिसहरूलाई तपाईँले आफ्नो नसुक्ने प्रेममा डोर्याउनु हुनेछ. तपाईँले आफ्नो शक्तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाई गर्नुहुनेछ. जातिहरूले सुन्नेछन् र काम्नेछन्। पलिस्थ देशमा बास गर्नेहरूलाई पीडाले पक्रनेछ. एदोमका अधिकपतिहरू भयभीत हुनेछन्। मोआबका नेताहरूलाई कपनले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्। डर र त्रास उनीहरूमाथि पर्नेछ. हे प्रभु, तपाईँका प्रजा पार नहुन्जेल, तपाईँले किन्नुभएका प्रजा पार नहुन्जेल, तपाईँका पाखुराको शक्तिले उनीहरू पत्थर झैँ अचल रहनेछन्। तपाईँले उनीहरूलाई तिनीहरूलाई ल्याएर तपाईँको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ त्यसै ठाउँमा. हे परमप्रभु, जो तपाईँले आफ्नो बासको निम्ति बनाउनुभयो त्यही पर्वत पवित्र पवित्र स्थानमा हे परमप्रभु जो तपाईँका बाहुलीहरूले स्थापना गरे। परमप्रभुले सदा सर्वदै राज्य गर्नुहुनेछ। तपाईँलाई यो गीत कस्तो लाग्यो? यो भजन हो के? हाम्रो चर्चमा गाउन सकिन्छ? के यसको शब्द ठिक छैन? गाउन मिल्दैन? जब तपाईँ यो गीत सुन्नुहुन्छ, कुन कुरा तपाईँको ध्यान खिच्छ भन्नुहोस् त? अथवा यो गीतका शब्दहरूमा तपाईँले बारम्बार सुनिराख्ने एउटै विषय के हो, एउटै नाम के हो, अथवा एउटा धुन के छ? वाट इज द मेलोडिक लाइन इन दिस सङ? कोरस के होला यो भजनको? कुन कुरा? तपाईँले इस्रायलीले आफ्नो सङ्कल्पको बारेमा, आफ्नो सङ्कल्पको बारेमा गाइरहेको सुन्नुहुन्छ? हामी कस्तो छिटो छिटो हामी समुद्र हामीले होइन त्यो भएर हामी हिँड्यौँ, हामी कति छिटो छिटो हिँड्यौँ, हामी कति एकताकामा हामी हिँड्यौँ होइन र? हाम्रो एकता कति महान थियो, हामी कति बहादुर थियौँ, हामी कति धेरै सेल्फ डिटर्मिन्ड होइन, एकदमै सङ्कल्पित हामी थियौँ। उनीहरू आफ्नो सासको बारेमा कुरा गरिरहेको छ, आफ्नो 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 घमण्डको बारेमा उनीहरू कुरा गरिरहेको छ। यहाँ केही पनि तपाईँ केही पनि सुन्नुहुन्न यो गीतमा। इस्रायलीहरूको शक्तिको बारेमा, उनीहरूको आफ्नो आफ्नो उनीहरूको सङ्कल्पको बारेमा केही पनि सुन्नुहुन्न तपाईँ। आज धेरै गीतहरूमा प्राय हाम्रो बारेमा सुनिन्छ, हाम्रो सङ्कल्पको बारेमा। फेरि यो गीत यो सुख सुविधामा सुविधामा लेखिएको त्यो प्रेम गीत जस्तो होइन, यो लभ सङ जस्तो होइन। फुर्सदमा कल्पनामा खोलाको किनारमा बसेर अथवा चन्द्रमा माथि खुला आकाश मुनि होइन माथि जुन तारा हेर्दै लेखिएको गीत होइन यो। यो त उद्धार र मुक्तिबाट जन्मिएको गीत हो यो। सङ्कष्ट पार गरिसकेपछि लेखिएको गीत हो यो। उनीहरू भर्खरै बचाएर समुद्र किनारमा उभिएका थिए, उनीहरूले परमेश्वरको त्यो महिमामय आश्चर्यजनक उदयको र मानवीय असम्भव त्यो मुक्ति त्यो उद्धारको लागि प्रशंसा गर्दै थिए। अनि यो भजन सबै परमेश्वरको बारेमा छ, परमेश्वरको नाउँ, परमेश्वरको शक्ति, उहाँको महानता, उहाँको महिमा, उहाँको पराक्रम, उहाँको भव्यता, उहाँको आश्चर्य काम र उहाँको राज्यको बारेमा छ। यो हाम्रो राज्यको बारेमा छैन, हाम्रो नाउँको बारेमा छैन, हाम्रो कामको बारेमा छैन यहाँ केही पनि। त्यसैले हामी सुरुमा यो गीतको शब्दहरूलाई हेरौँ न, अनि त्यसपछि यो गीतका गायकहरूलाई हेरौँ। सो फर्स्ट लेट्स लुक एट द सङ इटसेल्फ एन्ड देन वी विल लुक एट द सिङ्गर्स। पहिले सङ, यो गीतलाई हामी दुई भागमा विभाजन गर्न सक्छौँ, यो गीतलाई, यो भजनलाई। विगतको छुटकारा एकदेखि 12 पद र दोस्रो भविष्यको आशा 13 देखि 21 पद। So this song can be divided into two parts. First, the past deliverance, verses 1 to 12, and second, the future hope, verses 13 to 21. पहिलो खण्डमा इस्रायलले परमेश्वरले उनीहरूको मुक्तिको लागि पहिले नै गरिसक्नु भएको कार्यको बारेमा गाउँछन्। परमप्रभुको जय जयकार होस् उनीहरू भन्छन्, किनकि उहाँको महिमित उहाँले महिमित विजय हासिल गर्नुभएको छ। घोडा र घोडसडीहरूलाई उहाँले समुद्रमा फालिदिनु भएको छ। परमेश्वरले आफ्नो शत्रुलाई टुक्रा टुक्रा पार्नुभयो र उनीहरूलाई पराल जस्तै भस्म पार्नुभयो। दुवैतिर पर्खाल जो उभिएको पानीलाई उहाँको यहाँनिर नाकको सासले त्यो पछाडि त्यो हटाइएको भनेर वर्णन गरेको छ। त्यसपछि पद 11 उनीहरूले एउटा प्रश्न सोध्छन्, हे परमप्रभु देवताहरूमध्ये तपाईँ जस्तो को छ र? पवित्रतामा अति महान महिमामा भयो योग्य र उद्योगका कर्म गर्नु तपाईँ चाहिँ को छ र? अनि यसको उत्तर स्पष्ट छ कि तपाईँ जस्तो कोही पनि छैन, तपाईँ जस्तो कोही छैन। मिश्रमा कुनै पनि कथित देवताहरू तपाईँ जस्तो छैन। तपाईँ परमेश्वरको भव्यता, तपाईँको महानता, पवित्रता, महिमा र तपाईँको शक्तिसँग कसैलाई पनि तुलना गर्न सकिन्न। अघि भर्खर हामी भजन गाउँदै थियौँ, हेर हाम्रो परमेश्वर तुलना गर्न सकिन्न, उहाँको स्वरमा राजहरू काम्दछन्। Oh, what a glorious song to sing. दोस्रो तपाईँ यहाँ भविष्यको आशा देख्नुहुन्छ 13 देखि 18 पदमा। यो सबै भविष्यकालमा लेखिएको छ, भविष्यत कालमा 13 हेर्नुहोस् त त्यहाँनिर डोर्याउनु हुनेछ, अगुवाई गर्नु हुनेछ, पक्रिनेछ, काँप्नेछन्, तपाईँले देख्नु हुँदैछ यहाँनिर पर्नेछ, रहनेछ। यो यो भविष्यकालमा लेखिएको छ, यो भविष्यको आशा हो इसरायलहरूको, भविष्यको आशा। इसरायलले केवल आफ्नो विगतको छुटकारालाई मात्र हेरिरहेका थिएनन्, तर परमेश्वरले भविष्यमा दिनुहुने त्यो छुटकाराको बारेमा पनि उनीहरूले यहाँ गाइरहेका छन्। किनकि उनीहरूले कनानीलाई भेट्न बाँकी नै छ। यहाँनिर 13 अनुसार तपाईँले हेर्नुहुन्छ भने पलिस्त देशको यहाँ कुरा गरिएको छ, एदोमका अधिपतिहरूको कुरा गरेको छ, भयभीत हुनेछन् जसलाई उनीहरूले भेट्नै बाँकी छ, मुआबका नेताहरूलाई उनीहरूले भेट्नै बाँकी छ, उनीहरूको सामना गर्नै बाँकी छ, कनानका सारा बासिन्दाहरूलाई उनीहरूले भेट्नै बाँकी छ, उनीहरू भर्खर लालसम्म त तर्दैछ। त्यो भविष्यमा हुने कुरा हो। त्यही पनि यो भविष्यको विजय प्रतिलाई लिएर उनीहरूको परमेश्वरमा त्यो कन्फिडेन्स, हेर्नुहोस् न यो भजनले कन्फिडेन्स दिएको छ। सो विगतमा भएको परमेश्वरको उद्धारको कार्यले उनीहरूलाई वर्तमानमा र भविष्यको निम्ति पनि कन्फिडेन्स दिइरहेको छ। अन्त वास्तव हामीलाई पनि दिनुपर्ने हो, हामीलाई पनि दिनुपर्ने हो कि परमेश्वर यदि उहाँ विगतमा विश्वासयोग्य हुनुहुन्थ्यो भने उहाँ भविष्यमा पनि विश्वासयोग्य हुनुहुनेछ। परमेश्वरले नै डोर्याउनुहुनेछ, परमेश्वरले नै थाम्नुहुनेछ, परमेश्वर नै हाम्रो पक्षमा हुनुहुनेछ, परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। अनि यहाँ प्रयोग गरेको शब्दलाई ध्यान दिनुहोस्, छुटकारा, नचुक्ने प्रेम, उद्धार, पवित्र वासस्थान, पाखुराको शक्ति, अनि किन्नुभएका प्रजा, पवित्र वासस्थान, राज्य, यी केवल कविता मिलाउनको लागि छानिएको शब्दहरू होइन, यो बुझ्नु भएन, गीत लेख्नको लागि यो केवल लेखिएको शब्दहरू मात्र होइन, चुनिएको शब्दहरू मात्र नि, कविताको शब्दहरू मात्र नि, यी त गहिरा ईश्वरशास्त्रीय अर्थ बोकेका शब्दहरू हुन्। कि यी शब्दहरूले हामीलाई यही कुरा बताउँदछ कि यहाँ परमेश्वरले, उहाँ परमेश्वर को हुनुहुन्छ र उहाँले के गर्दै हुनुहुन्छ। परमेश्वरले आफ्नो करारको अटल प्रेम यहाँ देखाउँदै हुनुहुन्छ, उहाँले आफ्नो प्रजालाई उद्धार गर्दै हुनुहुन्छ, उहाँले आफ्नो पवित्रता र अतुलनीय महानता प्रकट गर्दै हुनुहुन्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँले एउटा जातिलाई संसारबाट मोल तिरेर आफ्नो त्यो एउटा विशेष प्रजा बनाउँदै हुनुहुन्छ। अन्तमा हारुनकी दिदी मिरियम अरू स्त्रीहरूसँगै खैजुली बजाउँदै र नाच्दै यसरी यहाँनिर गाउँछिन्, परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनु भएको छ, घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनु भएको छ। फेरि पनि यो गीत उनीहरूको शक्ति र साहसको बारेमा होइन, तर परमेश्वरको शक्तिको बारेमा है, यो परमेश्वरको महानताको बारेमा, उनीहरूको महानताको बारेमा होइन, यो परमेश्वरको विजय, उहाँको सामर्थ्य र उहाँको बारेमा हो। अनि दोस्रो कुरा, अब यी गायकहरूलाई हेर्नुहोस् न, लुक एट द सिङ्गर्स, यी गायकहरू को हुन्, को गाइरहेको छन् यहाँनिर? यो कुनै यहाँनिर छानिएका प्रतिभाशाली कलाकारहरू होइनन्, होइन, यी त यी परमेश्वरका ती करारिए अथवा परमेश्वरको राज्यका, राज्यदेखि बाहिरका मानिसहरू पनि होइनन्। यो गाएको गाउनेहरूको रामकृष्ण ढकाल त हुँदैन, मलाई लाग्छ कतिपय ख्रिस्टियनहरू किन अझै पनि ऊ जस्तो व्यक्तिले म हारेको बेला, म लडेको बेला मेरो येसु भनेर गाएको सुन्ने मर्यादै गर्छन्, जसको हृदयमा उद्धारको कुनै अनुभवै छैन, जसलाई परमेश्वरको प्रेम थाहै छैन, येसु क्रुसको शक्ति अनुभवै गरेको छैन, उसले कसरी उद्धारको गीत गाउन सक्छ? त्यसले के अर्थ लाग्छ? यो सोलो प्रस्तुति होइन, यो गीत याद गर्नुहोस्, एकजनाले गाउने अनि बाँकी सबै दर्शक भएर ताली, दर्शक बनेर तालीबाट गाउँदै यो मनोरञ्जन लिने यहाँ कुरा भइरहेको छ, होइन, यो त उद्धार पाएको सम्पूर्ण समुदायको एउटा गायन गान हो। यो सम्पूर्ण उद्धार पाएका यो इसरायलको समुदाय नै वास्तवमा क्वायर हो यतिखेर, बुझ्दैछ? समुद्र पार गरेर जाने सबै गाइरहेको छ, यहाँ विश्वासीहरूको सामूहिक यहाँ आवाज नै यहाँ मुख्य बाजा भइरहेको छ, मुख्य एटेन्सन भइरहेको छ, अनि यहाँ यतिखेर दर्शक एकजना मात्र हुनुहुन्छ, परमेश्वर अरू बाँकी सबै प्रशंसकहरू हुन्। प्रियहरू, मुक्तिको गीत, उद्धारको गीत परमेश्वरको जनहरूको सङ्गति मिलेर गाउनको लागि हो। तपाईँ युट्युबमा सुन्न सक्नुहुन्छ गीतहरू, दौडिने क्रममा बिहानै मर्निङ वक गर्ने क्रममा तपाईँ सुन्न सक्नुहुन्छ, काम गर्ने क्रममा यो फोन लगाएर तपाईँ सुन्न सक्नुहुन्छ, गाडी चलाउँदाखेरि गीत बजाउन सक्नुहुन्छ, तर त्यतिले पुग्दैन। परमेश्वरका उद्धार पाएको व्यक्तिको हैसियतले तपाईँले उहाँका मानिसहरूसँग भेला भएर हरेक हप्ता उद्धारका गीतहरूमा आफ्नो स्वर मिलाउनै पर्छ। यदि तपाईँ क्रिस्चियन हो भने यसको अर्थ तपाईँले हरेक शनिबार भजन गाउनको निम्ति तयार भएर आउनुपर्छ। यदि तपाईँ क्रिस्चियन हो भने तपाईँ यो शनिबारको निम्ति तपाईँले प्रतीक्षा गर्नैपर्छ, गीत गाउनको निम्ति, स्वरमा स्वर मिलाउनको निम्ति गाउने तयारीका साथ आउनुहोस् प्रियहरू। त्यसकारण गाउने तयारीका साथ आउनुहोस्। शुक्रबार राति चाँडै सुत्नुहोस्, बिहान शनिबार बिहान चाँडै उठ्नुहोस्, प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस्, अनि आज गाइने भजनहरूको बारेमा यसो परिचित हुनुहोस्, अनि ठुलो स्वरमा आनन्दका साथ गाउनको निम्ति तयार भएर आउनुहोस्। तपाईँलाई हेर्दाखेरि के त्यस्तो देखिन्छ आज? तपाईँलाई हेर्दाखेरि यो मान्छे आज चर्चमा उद्धारको गीत गाउनलाई कति एक्साइटेड भएर आएको जस्तो देखिन्छ कि घिसार्दै ल्याएको जस्तो देखिन्छ? हामी कतिजना त शुक्रबार बेलुका त भोलि शनिबार चर्च छैन जस्तो गरेर हामी सुत्छौँ, अनि बिहान त्यसरी नै हामी उठ्छौँ, हामी त्यसरी नै चर्च आउँछौँ, बिना तयारी, बिना हृदय। फेरि तपाईँ उद्धार पाउनुभएको व्यक्ति हो र तपाईँ गाउनकै लागि बचाइनु भएको छ। यु आर सेभ्ड टु सिङ। तपाईँ गाउनकै लागि बचाइनु भएको छ। इस्रायलीहरू मिस्र देशबाट समुद्र त्यो नदी पार गरिसकेपछि पहिलो किनारमा पुगेपछि उनीहरू उद्धारको त्यो उनीहरूले अनुभव गरेका छन् अनि गाइरहेका छन्। उनीहरूलाई कसैले रोक्न सकिरहेको छैन, उनीहरूसँग त नगाउने कुनै बहाना छैन, तपाईँ र मसँग पनि छैन। आज हामीले सिक्नुपर्ने मेन कुरा नै यही हो, मुख्य कुरा हामीले सुरुबाट हेरिरहेका छौँ कि हामी गाउनको निम्ति बचाइरहेका छौँ। उद्धार पाएकाहरूले आफ्नो उद्धारकर्ताको प्रशंसाको घोषणा गर्नैपर्छ। यदि तपाईँ आफ्नो पापबाट मुक्त हुनुभएको छ भने त्यसको घोषणा गर्नुहोस्, गाउनुहोस्, जय जयकार गर्नुहोस्। तर तपाईँ क्रिस्चियन हुनुहुन्न भने, तर यहाँ हुनुहुन्छ भने, अघि हामीले गाएको भजनहरू सायद तपाईँलाई मन पऱ्यो होला, तपाईँले साँझ स्वरमा स्वर पनि मिलाउनु भयो होला, तर ती शब्दहरूले तपाईँको जीवनमा के अर्थ राख्छ? तपाईँले गाइरहनु भएको शब्द तपाईँले बुझ्नुभयो? ए तपाईँ क्रिस्चियन होइन भने सायद तपाईँलाई सङ्गीतको धुन मन पऱ्यो होला, भजनको त्यो सुरताल तपाईँलाई मन पऱ्यो होला, लय मन पऱ्यो होला, तर तपाईँले त्यो भजनले भन्न खोजेको मुख्य सन्देश बुझ्नुभयो? अघि हामीले सुरुमै गाउँदै थियौँ कि परमेश्वरले हामीलाई ख्रिस्टमा अनुग्रह देखाउनु भयो, उहाँद्वारा हाम्रो उद्धार गर्नुभयो, हामीलाई नयाँ बनाउनु भयो, हाम्रो पाप पखालिएको छ, धोइएको छ, हामी अब उहाँको भएका छौँ। के तपाईँ परमेश्वरको त के तपाईँले परमेश्वरको अनुग्रह पाउनुभएको छ? के तपाईँको पापहरू साँच्चै पखालिएको छ? के तपाईँ साँच्चै नयाँ बन्नु भएको छ, त्यसकारण गाइराख्नु भएको छ? यदि छैन भने प्रियहरू, म तपाईँलाई आग्रह गर्दछु, आफ्नो पापहरूबाट फर्कनुहोस्, यीशु ख्रिस्टमा भरोसा गर्नुहोस्। भजन गाएर ख्रिस्चियन हुँदैनौँ हामी, भजन गाएर हामी मुक्ति पाउँदैनौँ, मुक्ति पाएपछि हामी भजन गाउँछौँ। पहिले उद्धार, त्यसपछि मात्र उद्धारको गीत। अनि प्रिय चर्च, मोसाको त्यो गीत फेरि गाइनेछ एक दिन, याद गर्नुहोस्। त्यो गाइयो, त्यो एक दिन गाइनेछ, यसपटक थुमाको गीतसँग मिसाएर गाइनेछ। एकपल्ट प्रकाश पन्ध्र अध्यायलाई पठाउनुहोस् न, अनि हामी अन्त्य गर्नेछौँ। प्रकाश पन्ध्र अध्याय, रेभोल्युसन च्याप्टर 15, रेभोल्युसन च्याप्टर 15, प्रस्थानको खण्डमा केही चिनो राख्नुहोस्। प्रकाश पन्ध्र अध्याय, मैले स्वर्गमा ठुलो र अचम्मको अर्को एउटा चिन्ह देखेँ, सात स्वर्गदूतले सातवटा अन्तिम विपत्ति ल्याएका थिए, किनभने तिनीहरूमा नै परमेश्वरको क्रोध समाप्त भएको छ। आगोसँग मिसिएका काँचको समुद्र जस्तो मैले देखेँ, त्यहाँ पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँको सङ्ख्यामाथि विजय पाउनेहरू आफ्नो हातमा परमेश्वरको बीडा त्यस काँचका समुद्रको किनारमा बिडाली त्यस काँचको समुद्रको किनारमा खडा थिए। कता कता त्यही लाल समुद्र पारीको दृश्य जस्तो देखिन्छ। अनि तिनीहरूले यसो भनेर परमेश्वरको दास मोसाको भजन, जुन प्रस्थान पन्ध्र अध्याय पाइन्छ, र थुमाको भजन गाउँदै थिए, हे परमप्रभु परमेश्वर सर्वशक्तिमान, तपाईँका कार्य महान र आश्चर्यपूर्ण छन्, युग युगका महाराजा तपाईँको मार्ग धार्मिक र सत्य छन्, हे परमप्रभु तपाईँको डर कसले मान्दैन? र तपाईँको नाउँको महिमा कसले गर्दैन, किनकि तपाईँ मात्र पवित्र हुनुहुन्छ। सबै जातिले आएर तपाईँलाई दण्डवाद गर्नेछन् किनभने तपाईँका धार्मिक कार्यहरू प्रकट भएका छन्। मोसाको गीत एक दिन फेरि गाइनेछ थोमाको गीतसँगै। यदि मोसाको गीतले मिश्रको दासत्वबाट पाएको छुटकाराको उत्सव मनाएको थियो भने यो नयाँ गीतले त्योभन्दा महान छुटकारा, त्योभन्दा महान मोसा येशु ख्रिस्टद्वारा प्राप्त भएको हाम्रो पाप जस्तो भयानक दासत्वबाट पाएको त्यो महान मुक्तिको उत्सव मनाउनेछ। यो गीत हाम्रो महानताको बारेमा हुनेछ होइन प्रियहरू, परमेश्वरको महानताको बारेमा हुनेछ। यो हाम्रो प्रयासको बारेमा हुने छैन, परमेश्वरको प्रेमको बारेमा हुनेछ। अनि यो गीतले हामीले परमेश्वरलाई के गर्यौँ, कति बलिदान चढायौँ, कहाँसम्म पुग्यौँ उहाँको निम्ति, के गरौँ न, के गर्न तयार भएन भन्ने विषयमा नभई परमेश्वरले ख्रिस्टमा र ख्रिस्टद्वारा हाम्रो लागि के गरिदिनु भयो भन्ने कुरामा केन्द्रित हुनेछ। जसरी इस्रायलीहरूले लाल समुद्र तरेर सुक्खा भुइँमा उभिएर त्यो गीत गाएका थिए, त्यसरी नै जब हामी यो जीवनको नदी पार गर्नेछौँ र हामी पनि त्यो किनारमा पुग्नेछौँ अनि हामी सबै युगका सन्तहरूसँग मिलेर यो महान छुटकाराको गीत गाउनेछौँ र त्यहाँ एउटा सिद्ध लय हुनेछ र एउटा सिद्ध स्वर हुनेछ। कसैको पनि स्वर काट्नेवाला छैन, फाट्नेवाला छैन, घोक्रो सुक्नेवाला छैन। आज हामीले गाउने भजनहरू त्यो दिनको एउटा सानो अभ्यास हो, रिहर्सल हो, पूर्व झलक मात्र। स्वर्गमा त हाम्रो हरेक सासमा प्रशंसा हुनेछ, त्यसैले अहिले पनि हाम्रो हरेक सास प्रशंसा हुनुपर्छ। त्यसै प्रिय गाउनुहोस्, यदि तपाईँ उद्धार पाएको मानिस हो भने गाउनुहोस्। यदि तपाईँ परमेश्वरको अनुग्रहद्वारा बचाएको मानिस हो भने गाउनुहोस्। हाम्रो परमेश्वर विजयी परमेश्वर हुनुहुन्छ, हार्नेहरूले गाउँदैन, विजेताहरूले गाउँछन्। हामीले जितेका छौँ, ख्रिस्टले जित्नु भएको छ, ख्रिस्टमा हामी विजेताहरूभन्दा बढी छौँ। त तपाईँहरूमध्ये कतिले भन्नुहोला, हो ख्रिस्टले मेरो उद्धार गर्नुभयो, मेरो मुक्ति गर्नु मुक्ति मलाई दिनुभयो, मेरो पापको मोल तिरिएको छ, स्वर्ग मेरो घर हो, तर मसँग अहिले जागिर छैन, तर म अविवाहितै छु। हो ख्रिस्ट मेरो निम्ति मर्नुभयो, उहाँले मलाई प्रेम गर्नुभयो, तर मसँग iPhone 17 छैन। उद्धारको गीतले यो संसारमा हामीले भोग्ने दुःख कष्टको वास्तविकतालाई कति पनि रद्द गर्दैन। धेरैले चर्चमा भेला हुँदा धेरै आराधक अगुवाहरूले यसरी भनेको सुन्ने गर्छु, ल हामी अब एकअर्को हामीले बिर्स्यौँ, एकले अर्कालाई बिर्स्यौँ, आफैले आफूलाई बिर्स्यौँ, सबै कष्टहरू बिर्स्यौँ। होइन, हामी यहाँ बिर्सनलाई भेला हुँदैनौँ, तर दुःख कष्टको बिचमा आँसु सहित यो हाम्रो आशाको गीत गाउन हामी भेला हुन्छौँ, किनकि हामी पति संसारमा छौँ। कष्ट हाम्रो जीवनको हिस्सा हो, आँसु, रोग, बिराम, शोक, विभिन्न सङ्घर्ष भएर हामी जाने नै छौँ। इस्रायलले लाल समुद्र तरे तर प्रत्येकको देश पुग्न अघि उनीहरू अगाडि अझ धेरै त्यहाँनिर उजाड स्थान बाँकी थियो, यात्रा अझै लामो थियो र उनीहरू धेरै कष्ट भोग्नेवाला थियो। हाम्रो अगाडि पनि मरुभूमि छ प्रियहरू, हाम्रो अगाडि पनि मरुभूमि छ, तर हामी गाउन सक्छौँ, हामी गाउन सक्छौँ। हाम्रो जीवनमा जस्तो सुकै परिस्थिति होस् हामी गाउन सक्छौँ, किनभने हामीलाई अन्त थाहा छ, हामीलाई थाहा छ कथा कसरी टुङ्गिँदैछ भनेर। दुःख नै अन्त्य होइन, पीडा, गरिबी र रोग नै अन्त्य होइन प्रियहरू, अन्तिम त ख्रिस्ट हुनुहुन्छ, स्वर्ग नै अन्तिम हो। ख्रिस्टसँगको त्यो महिमामय अनन्तता नै परमेश्वरको मानिसहरूको निम्ति अन्तिम गन्तव्य हो। मित्रहरू गाउनुहोस्, हामी नगाउने त्यहाँ कुनै हामीसँग नगाउनु कुनै कारण छैन, बहाना छैन, किनकि उद्धार पाएका मानिसहरूका परमेश्वरको मानिसहरूसँग गाउनको लागि हजारौँ कारणहरू छन्, हजारौँ कारणहरू। तपाईँ कसरी चुप लागेर बस्नु सक्नुहुन्छ सबै गाइरहँदाखेरि आराधना सेवामा? म फर्केर हेर्छु कतिजना गाइरहेकै हुँदैन, कसरी? हाउ क्यान यु जस्ट किप देयर साइलेन्ट? टन्सिलसम्म ठिकै छ, घाँटीमै समस्या छ भने त ठिकै छ, गाउनु मिलेन, कहिले काहीँ बिरामी हुन्छ गाउन सकिँदैन, त त्यो बाहेक तपाईँलाई नगाउनलाई केही बाह्रा छ र? यो हाम्रो स्वरको बारेमा पनि होइन, यो प्रस्तुति होइन, यो प्रदर्शनको बारेमा होइन, शोकको बारेमा होइन, यो त उत्सवको बारेमा होइन. आगो क्यानु नट सेलिब्रेट क्राइस्ट. गाउनुहोस्, जीवनभर रहने भजनहरू गाउनुहोस्, स्वरमा स्वर मिलाउनु, सत्यताले भरिएका अनन्तसम्म गाउन मिल्ने भजनहरू गाउनुहोस्, किनकि क्रिस्चियनहरू गाउँदै स्वर्ग पुग्छन्. दे डोन्ट स्टप सिङ्गिङ, किनकि स्वर्गसम्मै हामी गाउँछौँ, स्वर्गमा हामी गाइरहन्छौँ. आजको चर्चमा एउटा गीत निकै चर्चित छ, चर्चमा गाइने गीत एउटा निकै चर्चित एउटा गीत चर्चित छ. सायद त्यो गीतमा तपाईँ गाउनुहुन्थ्यो होला. त्यो गीतको शब्दहरूमा पढ्छु, यस ध्यान दिनुहोस्. मैले पाएँ नदी जिउँदो पानीको त्यो मुहान, हामी नाच्छौँ नदीमा, उहाँ बायाँतिर गए बायाँतिर जान्छौँ, उहाँ हामी उफ्रन्छौँ, उफ्रौँ उफ्रौँ नदीमा, हामी दौडौँ दौडौँ नदीमा. मेरो एउटा प्रश्न भनेको के भन्यो, भन्नु खोजेको के हो यो गीतको अर्थ के हो, वाट डु यु मिन? भेरी भेग एन्ड रिपिटेटिभ होइन र, एकदमै धेरै दोहोरिन्छ, बुझिँदैन के भनेको, तर गाउनु मजा आउँछ, उफ्रिन्छ. तपाईँ या युट्युबमा गएर तपाईँले हेर्नुभयो भने, म त प्रचार गर्नु खोजिरहेको होइन, त्यो गीतलाई प्रमोट गर्नु खोजिरहेको छैन. कतिले भन्ला किन आलोचना गरेको, किनकि गायनले म्याटर गर्छ, अब भजनहरूले म्याटर गर्छ. कसैले भन्ला त्यो नदी त ख्रिस्ट हो नि, उहाँमा उफ्रिने कुरा गरेको हामीले. तर यदि गीतलाई बुझाउनको लागि व्याख्याको आवश्यकता पर्छ भने त्यो सामूहिक आराधनाको निम्ति उपयुक्त गीत होइन. प्रिय चर्च, हामीले यस्तो गीतहरूलाई पन्छाउनुपर्छ जसले केवल हाम्रो भावनालाई मात्रै उच्काउँछ, तर जसमा सत्यको त्यो गहिराई हुँदैन, त्यो गुदी हुँदैन, त्यहाँ कुनै शक्ति हुँदैन. आउनुहोस् हामी ख्रिस्टले भरिएका, धर्मशास्त्रमा भिजेका, सुसमाचारमा जरा गाडिएका र अनन्तको आशाले बाँधिएका भरिएका भजनहरू गाउँ, अनि हामी पूर्ण निश्चयताका साथ गाउँ, किनकि यो केवल भावुक शब्दहरू वा काल्पनिक कुराहरू मात्र नै यी त सत्यता हुन्. जब यदि परमेश्वरको वचनले येशु ख्रीष्टले हाम्रो सबै पाप मूल्य तिर्नुभयो भनेर भन्छ भने, र हामीले अब कुनै पनि हामीमा कुनै पनि त्यसको दोष छैन, हामी दोषमुक्त भइसकेको छौँ भनेर घोषणा गर्छ भने, याद राख्नुहोस् यो सत्य हो. यो हाम्रो विस छैन. यो ख्रीष्टमा परमेश्वरको न्याय पुरा सन्तुष्ट रूपमा, परमेश्वरको न्याय पूर्ण रूपमा पुरा भएको छ भन्छ भने, यो कुनै कल्पना होइन, यो त सिद्धिएको उद्धारको कामको घोषणा हो. यदि परमेश्वरको वचनले परमेश्वर हाम्रो अघि जानुहुनेछ, दुःख अनि शोकले भरेको संसारमा हामीलाई सम्हाल्नुहुनेछ, उहाँले हामीलाई त्याग्नुहुनेछैन, उहाँले हामीलाई समात्नुहुनेछ, हामीलाई प्रेम गर्नुहुनेछ, सुरक्षा दिनुहुनेछ, र उहाँले हामीलाई अन्तिम घर स्वर्गसम्म पुर्याउनुहुनेछ भनेर वचनले घोषणा गर्छ भने, यो सत्य हो, यो परमेश्वरको प्रतिज्ञा हो, अनि यसमा तपाईँ विश्वास गर्नुहुन्छ. जस्तै गरी तपाईँ गाउनुहोस्, केवल गाउनको लागि बनाएको गीत मात्र होइन, यो त वास्तविक हो. त्यसैले प्रियहरू, अर्थ बुझेर गाउनुहोस्, विश्वासका साथ गाउनुहोस्, भरोसाका साथ गाउनुहोस्, ख्रीष्टलाई गाउनुहोस्, सुसमाचारलाई गाउनुहोस्. आउनुहोस् हामी प्रार्थना गरौँ.